नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 17 गते बुधबार, आषाढ़ कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार 1 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज तसलागा 1। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। मनसूनजन्य विपद व्यवस्थापन, एकीकृत संयन्त्र तयारी अवस्थामा शीर्षकको समाचारलाई गोर्खापत्रले आज प्रमुख समाचार बनाएको छ। मनसूनजन्य विपद, बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसूनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसून अवधिमा बाढ़ी पहिरो, डुबान, नदी कटान तथा चट्याङ लगायत विपदको प्रभावकारी पूर्व तयारी, प्रतिकार्य तथा राहत व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमी अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। विशेष गरी पहाड़ी तथा हिमाली जिल्लामा पहिरो तथा तराई क्षेत्रमा डुबान र नदी कटानको जोखिम उच्च रहने अनुमान गरिएको छ, जस अनुसार संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँट गरिएको छ। संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, आपतकालीन कार्य सञ्चालन केन्द्र तथा निजी क्षेत्रलाई आफ्नो भूमिका अनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। केन्द्रदेखि स्थानीय तहसम्म मनसून प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ भने संघीय, प्रदेश र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरू 24 घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ। ती केन्द्रहरूले मौसम पूर्वानुमान, पूर्व सूचना प्रवाह, विपद निगरानी, सूचना व्यवस्थापन तथा स्रोत साधन परिचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाऊ, राजमार्गका 140 पहिरो स्थल पहिचान शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित छ। सड़क विभागले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमानसहित आवश्यक तयारी गरेको छ। पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिन विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवतजावत खुलाउने कार्ययोजना बनाएको छ। यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान गरेको छ। विभागले सम्भावित पहिरो स्थलमा आवश्यक उपकरणसहित जनशक्ति खटाएको छ। विभागको अध्ययनले मनसून सक्रिय भएसँगै विभिन्न राजमार्ग सड़क क्षेत्रका 140 स्थानमा ठूला पहिरो जान सक्ने देखाएको हो। यस वर्षको मनसून हिजोदेखि देशभर सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक भुवन अधिकारीले ठूला पहिरो जान सक्ने विभिन्न 140 स्थानको पहिचान गरिएको बताउनुभयो। उहाँले सम्भावित क्षेत्रमा पहिरो गए तत्काल पन्छ्याउन चाहिने साना ठूला उपकरण, प्राविधिक र अन्य जनशक्ति खटाइसकिएको पनि जानकारी दिनुभयो। 140 ठाउँमा पहिरो जान सक्ने हाम्रो अध्ययनले देखाएको छ। ती ठाउँमा हामीले आवश्यक मेसिन र जनशक्ति खटाएका छौं। हाम्रो जनशक्ति 24 घण्टा तयारी अवस्थामा रहन्छ, उहाँले भन्नुभयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। गर्मीले बढ़्यो महीको माग शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। गर्मी बढ़ेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ़छ, तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पेय तथा नयाँ पहिचानका साथ फर्किएको छ मही। कुनै समय गाउँघरका किसानको दैनिक जीवनसँग जोड़िएको मही अहिले स्वास्थ्यप्रेमी, पोषणविद, चिकित्सक र उद्यमीहरूको रूचिको विषय बनेको छ। महीको लोकप्रियता केवल स्वादका कारण बढ़ेको होइन, यसको पछाडि नेपाली समाजको इतिहास, संस्कृति, स्वास्थ्य चेतना र बदलिदो उपभोक्ता व्यवहार जोड़िएको छ। कृत्रिम पेय पदार्थप्रति बढ़दो सावधानी र प्राकृतिक खानाप्रतिको आकर्षणले महिला नयाँ पुस्तामाझ पनि स्थापित गरिदिएको छ। प्रधानमन्त्री वारेन्द्र शाहले आफ्नो फेसबुक पेजमा डीडीसीका उत्पादनलाई प्रोत्साहन गरेपछि मही युवा पुस्तामाझ पनि लोकप्रिय बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा हालै सम्पन्न भएको राष्ट्रिय महाधिवेशनमा हजारौं लिटर मही बिक्री भएको थियो। मंचमा बसेर अतिथिहरूले मही खाएको तस्विर सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेका थिए। नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल महीको बढ़दो लोकप्रियतालाई उपभोक्ताको स्वास्थ्य सचेतनासँग जोड्नुहुन्छ। उहाँ भन्नुहुन्छ, केही वर्ष अघिसम्म मही गाउँघरमा सीमित थियो, अहिले उपभोक्ता प्राकृतिक र स्वास्थ्यवर्धक पेयतर्फ आकर्षित भइरहेका छन्, त्यसैले महीको माग उल्लेख्य रूपमा बढ़ेको छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। करिब दुई महिनादेखि अवरूद्ध नेपाली चियाको निर्यात मंगलबारदेखि शुरू भएको छ। काकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका दुई ट्रक चिया मंगलबार भारत निर्यात भएको मेची भन्सार कार्यालय काकडभिट्टाले जनाएको छ। चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेसँगै उद्योगीहरू उत्साहित बनेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोडक्ट एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले भन्नुभयो, नेपाली चियालाई भारतीय भन्सारले निर्वाध पास गरेको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काकडभिट्टा नाकाबाट चिया बोकेका गाड़ी भारतको पानी ट्याङ्कीतर्फ पठाइएको बताउँदै चिया निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको बताउनुभयो। अहिले इलामको अर्थोडक्स चिया मात्र निर्यात भएको छ, केही समयपछि झापाको सीटीसी पनि जान्छ। उहाँले भन्नुभयो, यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। सिकाइ स्तर कमजोर, श्रम बजारमा बिक्न मुस्किल शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। विद्यालय तहमा विद्यार्थी भर्ना दर, परीक्षामा सहभागिता र नतिजाको विषयमा प्राय बहस भइरहन्छ, तर विद्यार्थीले कक्षा कोठामा के र कति सिके भन्ने बहस अझै वृहत रूपमा हुन सकेको छैन। विद्यालय तहमा विद्यार्थीको कक्षा कोठाभित्रको वास्तविक सिकाइ उपलब्धि उत्साहजनक नभएको तथ्य सरकारी तथ्याङ्कले नै देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय मार्फतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र अन्तर्गत विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण नासाले सन् 2023 गरेको कक्षा 10 विद्यार्थीको सिकाइ उपलब्धि विषयक अध्ययन प्रतिवेदन हालै सार्वजनिक गरेको छ। सिकाइमा विषयगत र भौगोलिक दुवैमा गहिरो असमानता देखिएका छन्। विशेष गरी गणितमा 60% विद्यार्थी प्रोफिसिएन्ट एक वा त्योभन्दा तल छन्। यसले विद्यालय तहको सिकाइ गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डाक्टर श्याम आचार्यको विश्लेषण छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नयाँ पत्रिका दैनिकमा सरकारी अस्पतालको समेत स्वास्थ्य बीमामा नक्कली दावी शीर्षकको समाचार प्रकाशित छ। त्रिवी शिक्षण अस्पतालले गत कार्तिकमा एक बिरामी गोपनीयताका लागि नाम सार्वजनिक नगरिएको शल्यक्रिया गर्ने तयारी थालेको थियो। तर बिरामीको स्वास्थ्यमा थप समस्या देखिएपछि शल्यक्रिया नै रद्द भयो। बीमामा आबद्ध ती बिरामीको नाममा अस्पतालको धन्दा भने त्यहीँबाट शुरू भयो। अस्पतालले गर्दै नगरेको शल्यक्रिया गरेको भनेर भुक्तानीका लागि नक्कली बिलसहित बीमा बोर्डमा दावी गर्यो, तर बोर्डले बदमाशी पहिल्याएपछि उक्त दावी सिधै अस्वीकार गरिदियो। यो प्रकरण हुनुभन्दा एक महिना अघि गत असोजमा पनि टिचिङ अस्पतालको यस्तै बदमाशी बोर्डले भेट्टाइसकेको थियो। एकै समयमा एकै बिरामीको चार पटक एमआरआई गरेको भनेर अस्पतालले नक्कली दावी पेश गरेको थियो, तर बोर्डले कागजात रुजु गर्ने क्रममा अस्पतालको बदमाशी पहिल्याएपछि दावी अस्वीकार गरेको थियो। देशकै ठूलो मध्येको सरकारी अस्पताल टिचिङबाटै शल्यक्रिया नै नगरी बिरामीको शल्यक्रिया गरेको भनेर नक्कली कागजातसहित बीमा दावी गरेको पत्ता लाग्यो। सोही अस्पतालले अर्को एउटै बिरामीको एकै समयमा चार पटक एमआरआई गर्नु परेको भनेर समेत आश्चर्यजनक रूपमा बीमा दावीको कागजात पेश गरेको थियो। बीमा बोर्डका एक रुजुकर्ताले भन्नुभयो, टिचिङका ती दुवै दावी अस्वीकृत भइसकेका छन्। टिचिङ मात्रै होइन, देशकै जेठो अस्पताल वीरले पनि बीमामा जालसाजी गरेका प्रमाण भेटिएका छन्। चार महिना अघि एक बिरामीको एपेन्डिक्सको शल्यक्रिया गर्दा 35,000 चार्ज लिएको भनेर बिल बीमा बोर्डमा पठाएको थियो। औषधि सबै बिरामी पक्षलाई नै किन्न लगाएको वीरले शल्यक्रियाको 15,000 भन्दा बढ़ी लिन पाउँदैन। बोर्डले रुजुका क्रममा बिरामीसँगै सम्पर्क गरेर सोद्धा अस्पतालले 35,000 खर्च देखाएर नक्कली दावी गरेको पुष्टि भएको एक रुजुकर्ताले बताउनुभयो। यो प्रसंग नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिको भनाई पनि यहाँ समेटिएको छ। कतिपय डकुमेन्टमा उपचार मूल्यभन्दा बढ़ाएर पठाइन्छ, कतिपयमा बिरामीको नाम र थर मिल्दैन भने कतिपयमा माग दावी गरिए अनुसारका अन्य कागजात पुग्दैन, कतिपय अस्पतालले त जानाजान मूल्य बढ़ाएर दावी पेश गरेका हुन्छन्, त्यस्ता दावीहरू बोर्डले सिधै अस्वीकार गर्छ। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिकाबाटै रूसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता शीर्षकको समाचार लिँदैछौ। रूस युक्रेन युद्धका क्रममा रूसी सेनामा कार्यरत 127 नेपालीको मृत्यु भइसकेको छ, 90 नेपाली अझै बेपत्ता छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार यो पछिल्लो तथ्याङ्क हो। ठूलो संख्यामा आफ्ना नागरिक अझै बेपत्ता रहेको प्रति परराष्ट्र मन्त्री शिशिर खनालले मंगलबार नेपालका लागि रूसी राजदूत अलेक्सी भ्लादिमिरो बीच सुरोभत्सेसँग गम्भीर चासो राख्नु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपालका लागि नवनियुक्त राजदूत अलेक्सी मंगलबार शिष्टाचार भेटका लागि परराष्ट्र मन्त्रालय पुग्नु भएको थियो। सम्बद्ध स्रोतका अनुसार परराष्ट्र मन्त्री खनालले परम्परागत सम्झौता भएका मुलुकहरू भारत र बेलायतमा बाहेक नेपाली नागरिकलाई कुनै पनि विदेशी सेनामा भर्ती हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको राजदूत अलेक्सीलाई भन्नुभएको थियो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अमरसिंह थापाको जन्मस्थल गोर्खाको सिरानचोक इतिहासविदहरूको दावी सम्बन्धीको यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। इतिहासविद तथा संस्कृतिविदहरूले राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको जन्मस्थल गोर्खाको सिरानचोक नै भएको दावी गरेका छन्। गहिरो ऐतिहासिक अध्ययन, प्रकाशित कृतिहरू तथा स्थानीय ऐतिहासिक प्रमाणका आधारमा आफूहरू यस निष्कर्षमा पुगेको उनीहरूको भनाइ छ। गोर्खाको अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तर्क्रियामा इतिहासविद तथा संस्कृतिविद प्राध्यापक डाक्टर जगमान गुरूङले अमरसिंह थापा र उनका पिता उमराम भीमसिंह थापाको बसोबास यही क्षेत्रमा रहेको बताउनुभयो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव शीर्षकको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। सरकारले कारागारका कैदीबन्दीलाई श्रममा लगाउने गृह कार्य थालेको छ। कारागार व्यवस्थापनको समग्र सुधार गर्न गठित उच्चस्तरीय अध्ययन समितिले कैदीबन्दीलाई श्रम तथा सामाजिक सुधारका गतिविधिमा लगाउन सकिने निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा पेश गरेको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक माधव प्रसाद पोखरेल सहितको टोलीले मंगलबार गृह सचिव राजकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा कारागारभित्र रहेका कैदी बन्दीलाई मुलुकभित्र निर्माणाधीन ठूला परियोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिने उल्लेख छ। त्यस बापत उनीहरूलाई अन्य मजदूर सरह पारिश्रमिक पनि दिन सकिने भनिएको छ। श्रम गरे बापत उनीहरूले भुक्तान गर्नुपर्ने कैद सजाय कट्टा हुने प्रतिवेदनमा उल्लेख छ। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौं। कारोबार दैनिकमा लागत घटाउन विकल्पको खोजी गर्दै सरकार शीर्षकको समाचार प्रकाशित छ। सरकारले काठमाण्डुको कोटेश्वरमा बनाउने भनेको अण्डरपास र फ्लाइओभरको लागत धेरै भएपछि घटाउन विकल्पको खोजी भएको छ। कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट सुधार आयोजनाको प्रारम्भिक लागत अनुमान निकै उच्च देखिएपछि लागत घटाउने उपायहरूको खोजीमा सरकार जुटेको हो। आयोजनाको प्रारम्भिक लागत करिब 40 अर्ब रूपियाँ हारहारी छ। अहिले यसलाई घटाउन विभिन्न विकल्पको खोजीमा छलफल गरिएको सम्बन्धी यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। नेपाल समाचार पत्रमा सोबियू सभापतिले दिए निर्णय फिर्ता लिन चेतावनी। त्रिवी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको पत्रले तरंग सम्बन्धीको समाचार प्रकाशन गरेको छ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन सोबियू सभापतिले क्याम्पसमा हालको सोबियू नै विद्यार्थी काउन्सिल भएको दावी गर्नुभएको छ। त्रिवी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार 90 दिनभित्र सोबियू खाली गर्न देशभरका क्याम्पस प्रमुखलाई निर्देशन दिएपछि सोबियू सभापतिले यस्तो धारणा राख्नुभएको हो। उपत्यका दर्जन क्याम्पस सोबियू सभापतिले उपकुलपति प्राध्यापक डाक्टर सुशील वज्राचार्य, शिक्षाध्यक्ष शंकर खनाल, रजिस्ट्रार महानन्द चालिसे र निर्देशनालयका निर्देशक दिपेन्द्र पराजुली लगायतलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।